त्यही बसिरहेक है, नचल है नचल। ओहो, कस्तो मूर्ख जनावर, त्यस्तो काटिएको खुट्टा लिएर तिमी धेरै टाढासम्म जान सक्दैनौ। म त तिमीलाई सहायता गर्न मात्रै खोज्दै थिएँ।
नवीन, तिमी त्यहाँ झाडीमा के गर्दैछौ? तिमी कसँग कुरा गर्दैछौ?
ओहो, नमस्कार है सुमन दाजु। यहाँ हेर्नुहोस् न, यो बिचरा लोखर्केलाई, यसको खुट्टा नराम्रोसँग काटिएछ। बिचरा छाडीमा लडीबडी गर्दै थियो, ऊ एकदम पीडामा परेको देखेर उसलाई समाथि उसको खुट्टामा केही औषधि लगाइदिने विचार गरे। ऊ त्यही एकै ठाउँमा धेरै बेरसम्म बसिरहेको थियो। उसलाई समाते उद्देश्यले म बिस्तारै उतिर जान्थे। जब जब म उसलाई समाते खोज्थे, ऊ भागेर गइहाल्थ्यो। उसको खुट्टामा त्यसरी दुख्दा दुख्दै पनि मदेखि भागेर गइहाल्थ्यो। म उसँग नम्र तरिकाले बोल्दै बिस्तारै होसियारपूर्वक उतिर बढ्दै थिएँ। मैले उसलाई सहायता दिन खोजिरहेको छु भन्ने कुरा के उसले बुझ्न सक्दैन र?
तिमी ऊ भन्दा धेरै ठुलो र बलियो छौ, यो कुरा त्यो लोखर्केलाई थाहा थियो, यसकारण त ऊ तिमीसँग डराए नि। मैले तिमीलाई केही कुरा भन्न खोजिरहेको थिएँ, तर यस कुराले मलाई फेरि सोच्न बाध्य तुलाउँछ। तिमीलाई याद छ मलाई यसोको बारेमा बताइदिनुहोस् भनेर तिमीले मलाई आग्रह गरेका थियौ?
हो दाजु, त्यो कुरो मलाई अझै याद छ।
अहिलेको यो घटनाले मैले भन्न लागिरहेको कुरोलाई बुझ्न अझै मद्दत गर्नेछ। ल, एकछिन यहाँ आऊ त, हामी सँगै बसौँ। मेरो झोलामा भएको एउटा किताब म तिमीलाई देखाउन चाहन्छु, त्यसमा धेरै चित्रहरू छन्।
हुन्छ, देखाउनुहोस् न, म हेर्न चाहन्छु।
नवीन, तिमीलाई याद छ सारा थोक बनाउने एकजना महान र शक्तिशाली परमेश्वर हुनुहुन्छ। मैले यो कुरो तिमीलाई बताएका थिएँ। उहाँ नै एकमात्र सत्य परमेश्वर हुनुहुन्छ। ग्रहहरू, ताराहरू र हामी बस्ने यो संसार, यी सबै उहाँले नै सृष्टि गर्नुभएको। उहाँले संसारका सबै मानिसहरूलाई बनाउनु भएको हो। उहाँले कहिल्यै भूल गर्नुहुन्न, कहिल्यै नराम्रो कुरो सोच्नुहुन्न र कहिल्यै खराब कुरो गर्नुहुन्न, किनभने उहाँ एकदमै सिद्ध हुनुहुन्छ। तर हामीले आफैलाई साथै अरूहरूलाई पनि चोट पुर्याउने खराब र गलत कामहरू गरेका छौँ। परमेश्वर जो पवित्र हुनुहुन्छ, के यस्ता खराब कुराहरूले उहाँलाई खुसी तुल्याउँछ र?
अवश्य पनि खुसी तुल्याउँदैन।
हो, यस्ता कुराहरूले पक्कै पनि उहाँलाई खुसी तुल्याउँदैन। वास्तवमा हामीहरू दण्ड पाउन योग्यका छौँ। तर बडो अचम्मको सत्य कुरा के छ भने, आफूले सृष्टि गर्नुभएको सबै मानिस जातिलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। कस्तो तरिकाले हामीले उहाँलाई खुसी पार्न सक्छौ, ठिक तरिकाले कसरी उहाँबाट जिउन सक्छौ र हामी कसरी परिवर्तन हुन सक्छौ भन्ने यी सबै कुराहरूमा उहाँले हामीलाई सहायता गर्न चाहनुहुन्छ। त्यस्तो शक्तिशाली परमेश्वर तिम्रो समस्यामा सहायता गर्न, तिमीसँग कुरा गर्न र अहिले नै तिमी कहाँ आउनुभयो भने तिमीलाई कस्तो लाग्छ?
खै, कस्तो लाग्छ होला, मलाई केही थाहा छैन।
त्यो लोखर्केलाई एकपल्ट सम्झ त, तिमीले उसलाई सहायता दिन खोज्दा किन भाग्यो?
किनभने ऊ भन्दा म धेरै ठुलो र बलियो भएको कारण गर्दा हो।
के परमेश्वर तिमी भन्दा धेरै ठुलो हुनुहुन्न र? अनि के उहाँ असाध्य शक्तिशाली हुनुहुन्न र?
तपाईँले भन्नुभएको कुरा अब मैले अलिअलि बुझे जस्तो लाग्छ। वास्तवमा जब म त्यस्तो परमेश्वरको अगाडि उभिन पुग्दा उहाँ परमेश्वर कस्तो देखिनुहुन्छ होला भन्ने कुरा त म कल्पना पनि गर्न सक्दिनँ। उहाँको अगाडि उभिन्दा त मलाई एकदमै डर लाग्छ होला।
हो, म पनि यस्तै नै डराउँछु होला। तर यदि परमेश्वरले तिमीलाई एकदमै माया प्रेम गरेको कारणले मानिसको रूपमा यस संसारमा बस्न आउनु भयो भने त्यो कुरो तिम्रो लागि कस्तो हुन्छ होला? तिमीलाई त्यो कुरा कस्तो लाग्छ? उहाँले तिमीलाई सहायता गर्न र अगुवाई गर्नलाई नै यसो गर्नुभएको हो भन्ने तिमीलाई थाहा भयो भने यो कुरो तिमीलाई कस्तो लाग्छ?
उहाँले यस्तो गर्नुहुन्छ होला भन्ने कुरा त म कल्पना पनि गर्न सक्दिन।
नवीन, यो गुलाबी रङको पुस्तकमा भएको चित्र नम्बर 1 हेर त, त्यो काठको डोरमा भएको बालक को हुन्? के तिमी उहाँलाई चिन्छौ?
अहँ, मलाई थाहा छैन।
उहाँ बालक येशु हुनुहुन्छ। उहाँको नाउँको अर्थ चाहिँ परमेश्वरले बचाउनुहुन्छ भन्ने हो। हामीले गरेका खराब कामहरूको डरलाग्दो नतिजाबाट हामी बाँचोस् भन्ने हेतुले उहाँले हाम्रो निम्ति एउटा उपाय वा बाटो बनाउन चाहनुभयो। येशुले नै हामीलाई बचाओस् भनिकन उहाँले येशुलाई संसारमा पठाउनुभयो। उहाँ चाहिँ अचम्मको तरिकाले जन्मनु भएको थियो। आफ्ना स्वर्गदूतहरू मध्येबाट एकजनालाई परमेश्वरले एकजना मरियम नाउँ भएकी स्त्री कहाँ पठाउनुभयो लगभग 2000 वर्ष अघि उनी इजरायलको एउटा गाउँमा बस्थिन्। उनी विवाह नभएकी कन्नी केटी थिइन् र उनको विवाहको मगनी एकजना युसुफ भन्ने व्यक्तिसँग भएको थियो। परमेश्वरले पठाउनु भएको स्वर्गदूत मरियम कहाँ आए र यस प्रकारले भने,
मरियम तिमी न डराउ, परमेश्वर तिमीसँग एकदमै प्रसन्न हुनुहुन्छ। परमेश्वरको अचम्मको काम र उहाँको आत्माको शक्तिद्वारा तिमी गर्भवती हुनेछौ। तिमीबाट जन्मेको यो बालक पवित्र हुनेछ र साथै महान हुनेछ। वास्तवमा उहाँ परमेश्वरको पुत्र भनी कहलाइने छन्।
यदि उहाँ महान हुनुहुन्छ भने उहाँ किन गर्भमा जन्मिनु भएको त? ती वरिपरिका गाउँले मानिसहरूले किन उहाँले हेरिराखेका त?
जब येशूको जन्मने बेला आएको थियो, त्यस बेला युसुफ र मरियमलाई युसुफको आफ्नो गाउँ बेथलेहममा जानु पर्यो। जुन बेला धेरै मानिसहरू त्यस गाउँमा गइरहेका थिए, त्यसै बेला उनीहरू पनि त्यहाँ पुगे। त्यसकारण बस्नेलाई उनीहरूले गोठ बाहेक अरू कुनै पनि ठाउँ फेला पार्न सकेनन्। त्यसैले येशू त्यही गोठमा जन्मनु पर्यो। यो अचानक त्यसै हुन आएको होइन। चाहे गरिब होस् या नपढेका होस्, सबै मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। यो कुरा देखाउनलाई परमेश्वरले येशूलाई यस्तो साधारण किसिमको जन्म लिन दिनुभयो। उहाँले यहाँसम्म कि नजिकै चौरमा भेडाहरूको हेरचाह गर्ने साधारण गोठालाहरू कहाँ पनि आफ्ना स्वर्गदूतहरूमध्ये एकजनालाई त्यहाँ पठाउनुभयो। एकदम उज्यालो ज्योतिका साथ परमेश्वरका स्वर्गदूतहरू उनीहरू कहाँ देखा परे। यो देखेर उनीहरू डराएर भुइँमा लडे। तर स्वर्गदूतले यस प्रकारले भने,
सबै मानिसहरूका लागि म बडो आनन्दको सुसमाचार म तिमीहरू कहाँ ल्याउँदैछु। आज बेथलेहेम भन्ने गाउँमा एकजना मुक्तिदाताको जन्म भएको छ। उहाँ मात्र परमेश्वरबाट एकदमै विशेष रूपले चुन्नु भएको हो।
यो सुनेर गोठालाहरूले एकदमै अचम्म माने। उनीहरू एकले अर्कालाई यसो भन्न थाले,
ओहो, त्यसो भए हामी सबै बेथलेहेममा जाउँ र परमेश्वरको स्वर्गदूतले भन्नुभएको यो अचम्मको कुरो हेरौँ।
हुन्छ
हुन्छ, जाउँ, हामी सबै जाउँ।
अब अर्को पाना पल्ट हेरौँ है त।
चित्र नम्बर 2
हो। येशू बढ्नुभयो र ठूलो मानिस हुनुभयो। एकपटक उहाँ आफ्नी आमा र साथीहरूसँग एउटा विवाहको भोजमा हुनुहुन्थ्यो। पाहुनाहरूलाई दाखमतको सेवा पुर्याउने नोकरहरू अलिक चिन्तित भएको कुरा मरियमले थाहा गरिन्।
होइन, के भयो? तिमी निकै चिन्तित देखिन्छौ। दाखमत जम्मा पो गडबडी भयो कि?
हजुर, दाखमती त छैन, पाहुनाले सबै पिएर अघि नै सकिसक्यो।
ला, दाखमत त सक्यो रे, केही बन्दोबस्त त गर्नु पर्यो नि। एकछिन पक्क है, के गर्नुपर्छ म बताउँछु। छोरा इसु, यताउता म तिमीसँग एउटा कुरा गर्नु पर्यो।
हुन्छ आमा, भन्नुहोस् न।
हेर न, उनीहरूसँग त दाखमध्य छैन रे, एक पा नराखिकन सिध्याएछ।
यसोसँग केही समय कुरा गरिसकेपछि उनी नोकरहरू भएको ठाउँमा फर्किन्, जहाँ नोकरहरूले उनको निर्देशन पर्खेर बसिराखेका थिए।
तिमीहरू सबै यता सुन त, मेरो छोराले जे भन्छ तिमीहरू त्यसै गर है।
त्यहाँ छेउमा पानी राख्ने ठुल्ठुला 6 घडाहरू थिए। येशूले नोकरहरूलाई यसरी भने,
ती सबै घडाहरूलाई पानीले भर। होइन होइन, सबै भर न, माथिसम्मै भर, भरी बनाऊ।
हुन्छ हजुर।
हो, भयो भयो, अब त्यो घडाबाट केही पानी निकाल र यो भोज दिने मालिकमा लैजाऊ।
हुन्छ हजुर।
त्यो पानी त एकदम असल किसिमको दाखमदमा पो परिवर्तन भएछ। परमेश्वरबाट येशूले महान शक्ति प्राप्त गर्नुभएको रहेछ भन्ने कुरा येशूका मित्रहरूले देखे र यसकारण उनीहरूले उहाँमा विश्वास गरे।
त्यस्तो आश्चर्यकर्म देखेपछि त सबैले उहाँमा अवश्य विश्वास गरे होलान्, होइन र?
वास्तवमा भन्ने हो भने त्यस भोजमा भएका धेरै मानिसहरूले त्यस्तो अचम्मको काम येशूले गर्नुभएको थियो भन्ने कुरो थाहा पाएनन्। भोजको मालिकले त दुल्हाले त्यस्तो उत्तम दाखमद अन्तिम समयको लागि बचाएर राखेको रहेछ भन्ने सम्झे। भोजको मालिक यस कुराबाट निकै प्रभावित भएको थियो। यो चाहिँ त येशूले गर्नुभएको पहिलो आश्चर्यजनक काम थियो। तर त्यसपछि उहाँले ती भन्दा पनि अझै ठूल्ठूला धेरै आश्चर्य कर्महरू गर्नुभयो। यो चित्र नम्बर 3 येशू कुनै व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ। तिमीलाई थाहा छ त्यो को व्यक्ति हो? उहाँ चाहिँ निकोदेमस भन्ने नाम गरेको एक महान ठूला शिक्षक हुनुहुन्थ्यो।
के उहाँ येशूसँग कुरा गरिराख्नु भएको हो? किनकि येशूले गर्नुभएको धेरै कुराहरू बारे उहाँले सुन्नुभएको थियो।
हो, परमेश्वरको सम्बन्धमा केही प्रश्नहरू सोध्न धेरै इच्छुक भएर एक रात निकोदेमस येशू कहाँ आउनुभयो।
गुरु,
तपाईँ अवश्य पनि परमेश्वरबाट आउनु भएको हो भनी हामी जान्दछौ। परमेश्वरको शक्ति बाहेक कसैले पनि तपाईँले गरे जस्तै आश्चर्य कर्महरू गर्न सक्दैनन्।
निकोदेमस, म तिमीलाई सत्य कुरा भन्दैछु, कुनै पनि मानिसको नयाँ जन्म नभएसम्म ऊ परमेश्वरको राज्यको हकदार हुन सक्दैन।
बुढो भइसकेपछि पनि एकजना मानिस फेरि कसरी नयाँ गरी जन्मन सक्दछ र? आफ्नो आमाको गर्भमा पसेर एउटा बुढो मानिस पक्कै पनि फेरि दोस्रो पटक त जन्मन सक्दैन।
तर यसले यहाँ आफ्नो आमाको गर्भबाट फेरि दोस्रो पटक जन्मने कुरोबारे भन्नुभएको होइन। निकोदेमसलाई उहाँले एउटा महत्वपूर्ण कुरो बारे बताउँदै हुनुहुन्छ। नवीन, मलाई आशा छ तिमीले यो कुरा बुझ्नेछौ। जब एउटा बालक आमाको गर्भबाट जन्मन्छ त्यसबेला बालकसँग शारीरिक जीवन हुन्छ, तर मानिसलाई शारीरिक जीवन मात्र नभएर अझै अरू एउटा कुराको पनि आवश्यकता पर्छ। मानिसको आत्मा भन्ने कुरो पनि हुन्छ। मानिसको आत्मालाई परमेश्वरले मात्र जीवन दिन सक्नुहुन्छ। यदि हामी परमेश्वरप्रति अनाज्ञाकारी छौं र उहाँको वास्ता राख्दैनौँ भने कसरी हाम्रो आत्माले उहाँबाट जीवन पाउन सक्छौ? हामीले धेरै कुराहरू यसबाट सिक्न सक्छौ। ल, अब अर्को चित्र नम्बर 4 हेरौँ है त। मानिसहरूले उहाँलाई ठूलो सम्झोस् भनेर यीशुले आश्चर्य कर्महरू गर्नुभएको होइन, मानिसहरूको वास्ता गर्नुभएको कारणले नै उहाँले ती कामहरू गर्नुभयो र उनीहरूलाई वास्ता गर्ने कुरामा पनि मानिसहरूले कसरी परमेश्वरमा धेरै भरोसा राख्न सक्छन् भन्ने कुरा थाहा पाएको पनि यीशु चाहनुहुन्थ्यो। एक दिन एकजना मानिस यीशुलाई भेट्न धेरै टाढाबाट हिँडेर आए। उहाँ एकजना ठूला शासक थिए, तर उहाँले यीशु भनेर यीशुसँग निवेदन गरे,
हजुर हजुर, मेरो बालक मर्न अघि नै तपाईँ मेरो घरमा आइदिनुहोस् न।
म नगए पनि हुन्छ, म जानै पर्छ भने केही छैन, तिमी आफ्नो घरमा जाऊ, तिम्रो बालक बाँच्नेछ।
त्यो मानिस येशूमा विश्वास गरेर आफ्नो घर फर्क्यो। ऊ घर फर्कँदै गर्दा उसका नोकरहरूले उसलाई बाटेमा भेटे।
हजुर हजुर, तपाईँको छोरा निको भइसक्यो।
ऊ कहिलेदेखि निको हुन सुरु गर्यो?
दिउँसो 1 बजेदेखि।
ओहो, परमेश्वरलाई धन्यवाद होस्, यो त्यही समय थियो जुन बेला येशूले मेरो छोरो बाँच्नेछ भनेर भन्नुभएको थियो।
देख्यो त नवीन, येशूले जे पनि भन्नुभयो ती सबै सत्य हुन आए।
यो चित्र नम्बर 5 येशू कसँग कुरा गर्दै हुनुहुन्छ?
एकजना 38 वर्षसम्म कुँजो भएर बसेको मानिससँग उहाँ कुरा गर्दै हुनुहुन्छ। इजरायल देशको यरुसलेम सहरमा त्यो मानिस बस्दथ्यो, जुन सहर आज पनि छँदैछ। त्यस समयमा त्यहाँ एक विशेष किसिमको पानीको सानो तलाव वा कुण्ड थियो। विशेष समयहरूमा त्यो कुण्डको पानीले नहुँदा रोगी र अपाङ्गहरूलाई निको पार्छ भन्ने कुरा धेरै मानिसले विश्वास गर्थे। कुण्डको पानीको सतह बडो अचम्म तरिकाले हल्लिएको हेर्न त्यस कुण्डको छेउमा धेरै मानिसहरू जम्मा हुन्थे। त्यो पानी हल्लिएपछि जुन मानिस सबभन्दा पहिले त्यो तलावको पानीमा पस्थ्यो त्यो व्यक्ति एकदमै निको हुने गर्थ्यो। येशू एक दिन त्यही तलावको छेउ भएर जाँदै गर्दा उहाँले त्यो लामो समयसम्म कुँजो भएर बसेको मानिसलाई देख्नुभयो। उहाँ टक्क उभिएर त्यस कुँजो व्यक्तिलाई एकटक लगाएर हेर्नुभयो।
के तिमी निको हुन चाहन्छौ?
मलाई त्यहाँ पानीको कुण्डसम्म पुर्याइदिनु भएन, कोही पनि छैन, जसै त्यहाँ पानी हाल्दा छ कोही न कोही मभन्दा अघि त्यहाँ पुगिहाल्छ।
खडा हो, अब आफ्नो गुन्द्री बोकेर हिँड।
त्यही नै बेला त्यो मानिस निको भइहाल्यो। ऊ एकदमै निको भएर सिधा भएर उभियो। अचम्म लाग्दो कुरो त, ऊ आफ्नो सुत्ने सुकुल बोकेर सरासर आफ्नो घरतिर हिँड्यो। येशूको शक्ति त्यति महान छ, साथै मानिसप्रति उहाँको वास्ता पनि त्यति नै ठूलो छ। येशूको शक्तिशाली शिक्षा र उहाँले गर्नुभएका आश्चर्य कर्महरूबारे धेरै मानिसहरूले थाहा पाउँदै गए। उहाँले भन्नुभएका वचनहरू सुन्न मानिसहरूले उहाँलाई जहाँ गए पनि पछ्याउन थाले, किनभने उहाँले बोलेका वचनहरू परमेश्वरको पूरा सत्य र बुद्धिमानीले भरिएको हुन्थ्यो। लौ, हामी अर्को चित्र नम्बर 6 हेरौँ है त। हेर त त्यहाँ मानिसको भिड।
साँच्चै नै धेरै मानिसहरू छन् त्यहाँ, किन त्यो भिड त्यहाँ जम्मा भएको?
एक दिन 5,000 भन्दा बढी मानिसहरूले येशूलाई एकान्तको ठाउँमा पछ्याउँदै गए। उहाँ चाहिँ आफ्ना चेलाहरूको सानो झुण्डलाई लिएर त्यस ठाउँमा जान चाहनुहुन्थ्यो, तर जब यी सबै मानिसहरू उहाँबाट सहायता पाउन र निको हुनलाई उहाँका पछि पछि आए, तब यो देखेर उनीहरूलाई येशूले टिठ्याउनु भयो। उहाँले उनीहरूलाई घण्टौंसम्म शिक्षा दिनुभयो, साथै रोगहरू निको हुन आवश्यक भएकाहरूलाई पनि निको पार्नुभयो। जब दिन ढल्कन लाग्यो, त तब उहाँले त्यो ठूलो भीड़लाई हेर्नुभयो। कति मानिसहरूलाई आफ्नो घर फर्कनलाई त धेरै हिँडेर राति मात्र घर पुग्ने अवस्था थियो। उहाँले आफ्ना चेलाहरूलाई परमेश्वरको महान शक्ति र दयाबारे सिकाउने निर्णय पनि गर्नुभयो।
यी मानिसहरूलाई खाना दिनको लागि हामीले कहाँबाट रोटी ल्याउँ?
यत्रो धेरै रोटी किन्नलाई हामीले कहाँबाट पैसा ल्याउने? अनि यस्तो एकान्त ठाउँमा यत्तिका धेरै रोटीहरू हामीले पाउन सकिन्छ र?
यहाँ एकजना केटा छ जससँग 5 रोटी र 2 माछा छ, तर त्यतिले त कतिजनाको पेट भर्छ र?
चिन्ता नगर न, बरु 50-50 समूह बनाएर तिनीहरूलाई भुइँमा बस्न लगाऊ।
येशूले रोटी र माछा आफ्नो हातमा लिनुभयो र परमेश्वरलाई धन्यवाद चढाउनुभयो र माछा र रोटी आफ्ना चेलाहरूलाई दिँदै मानिसहरूलाई खाना दिन भन्नुभयो। सबै मानिसहरूलाई प्रशस्त गरिकन खाना पुग्यो, साथै केही बच्यो पनि।
ओहो, यो कुरा त विश्वास गर्नु नै गाह्रो छ।
तर येशूले मानिसहरूलाई भन्नुभयो,
नष्ट हुने खानेकुराको लागि त्यति खोजी नगर, बरु त्यो भन्दा एउटा अझै महत्वपूर्ण कुरा छ, त्यो यस्तो खाना हो जो अनन्तसम्म रहन्छ, बरु त्यसको खोजी गर।
उहाँले भन्नुभएको कुराको अर्थ चाहिँ के हो नि?
नवीन, यसबारे विचार गर त। येशूले भन्नुभयो, म जीवनको रोटी हुँ, जो म कहाँ आउँछ ऊ कहिल्यै भोकाउने छैन।
उहाँले के भन्न खोज्नु भएको? मैले त त्यो राम्ररी बुझ्न सकिन।
याद गर, भौतिक शरीर भन्दा पनि अझै अरू कुरा एक व्यक्तिलाई चाहिन्छ भन्ने कुरा हामीले अघि नै गरिसकेका छौँ। मानिसको आत्मा पनि हुन्छ, होइन र? एक मानिसको आत्मालाई परमेश्वरले मात्र जीवन दिन सक्नुहुन्छ। के तिम्रो भौतिक शरीरलाई भोक लाग्दैन र खाना खान चाहिँदैन?
अवश्य चाहिन्छ।
परमेश्वरले हामीलाई बनाउँदा जुन आत्मा हामीमा राखिदिनु भएको छ त्यो आत्मा पनि भोकाउँछ, ऊ चाहिँ परमेश्वरकै निम्ति भोकाउँछ। येशूले भन्नुभयो, म जीवनको रोटी हुँ, जो म कहाँ आउँछ ऊ कहिले पनि भोकाउँदैन। यो कुरो बारे विचार गर।
यो अर्को चित्र चाहिँ अचम्मको पो रहेछ। यहाँ त येशू पानीमाथि हिँडिरहनु भएको जस्तो छ नि।
तिमीले ठिकै भन्यौ, साँच्चै उहाँ पानीमाथि नै हिँड्नु भएको हो। त्यत्रो ठूलो भीड़लाई येशूले अचम्म तरिकाले खुवाइसक्नु भएपछि उहाँ परमेश्वरसँग प्रार्थनामा समय बिताउन भीड़बाट अलग भएर अलि टाढा एक्लै जानुभयो। आफ्नो सानो समूहको चेलाहरूलाई पनि डुङ्गामा चढाएर ताल पारिपट्टि पठाइदिनुभयो। तर त्यसबेला तालमा एउटा अति भयंकर आँधीबेरी आयो। डुङ्गाको विरुद्धमा पानीका ठूल्ठूला छालहरू आइरहेको थियो औ आँधीले डुङ्गालाई बेसरी यताउता हल्लाइरहेको थियो।
यो त मान्छे जस्तै देखिन्छ, हेर त पानी माथि हिँड्दै हामीतिर आउँदैछ।
जब येशू डुङ्गामा चढ्नुभयो र आँधी बेहरीलाई हकार्नुभयो, तुरन्तै आँधी बेहरी शान्त भइहाल्यो। यो देखेर उहाँका चेलाहरू एकदमै छक्क परे। येशूसँग परमेश्वरको महान शक्ति छ भन्ने कुरा उनीहरूले फेरि मानिलिए। कुनै पनि असम्भव परिस्थितिले उहाँलाई रोक्न सक्दैन।
के यो कथा साँच्चै भएको घटना हो?
हो, यो एकदमै सत्य घटना हो। नवीन, येशूको जीवन सम्बन्धी यति धेरै सत्य कथाहरू छन् जुन कुराहरूले येशू परमेश्वरको शक्ति, प्रेम, दया र पवित्रताले भरिनु भएको थियो भन्ने कुरालाई पुष्टि गर्दछ। यो 8 पुस्तकमा हेर त, यहाँ जन्मदेखि अन्ध भएको एक व्यक्तिलाई येशूले निको पार्दै हुनुहुन्छ। जब येशूका चेलाहरूले त्यस मानिसलाई देखे तब उनीहरूले सोधे,
गुरुज्यू, उसले वा उसको आमा बुवाले कसले गरेको पापले यो मान्छे अन्ध भएको हो?
होइन, यो यसको पापको कारणले भएको होइन, यसको आमा बाबुले गरेको पापको कारणले पनि यस्तो भएको होइन, बरु यस्तो मान्छेलाई पनि परमेश्वरले निको पार्न सक्नुहुन्छ भन्ने कुरा देखाउनलाई यो कुरा भएको हो।
येशू त्यो अन्ध मानिसको नजिकमा जानुभयो, भुइँमा थुक्नुभयो र त्यसबाट अलिकति गिलो माटो बनाउनुभयो, अनि उहाँले अलिकति गिलो माटो त्यस मानिसको आँखामा लगाइदिनु भयो।
जाऊ, अब गएर तिम्रो आँखा धो।
त्यो मानिसले येशूले भन्नुभए जस्तै गरे।
अनि के भयो त?
के भयो होला, तिमी आफै भन त।
सायद त्यो मानिसले देख्न सक्ने भयो होला, होइन त?
हो, एकदम ठिक भन्यो। उसले एकदमै प्रष्टसँग देख्न सक्ने भयो। नवीन भन त, के तिम्रो आँखाले तिमी देख्न सक्छौ?
तपाईँले पनि कस्तो प्रश्न गर्नुभएको, म त अवश्य पनि देख्न सक्छु।
के तिम्रो आत्माले पनि तिमी देख्न सक्छौ?
तपाईँ कस्तो कुरा गर्दै हुनुहुन्छ?
येशूले यसरी भन्नुभयो, म जीवनको रोटी हुँ, जो म कहाँ आउँछ ऊ भोकाउनु पर्दैन। उहाँले यो पनि भन्नुभयो, म संसारको ज्योति हुँ, जसले मलाई पछ्याउँछ उसले अन्धकारमा हिँड्नु पर्ने छैन र त्यसले जीवनको ज्योति पाउनेछ।
येशूले गर्नुभएको दावी निकै नै ठुलो पो सुनिन्छ त।
हो, यो ठिकै भन्यो, किनभने उहाँमा यो सबै गर्ने शक्ति पनि छ। लौ त हामी चित्र नम्बर 9 हेरौँ है त। येशूका एकजना लाजरस भन्ने मित्र थिए, जसका मरियम र मार्था भन्ने दुई दिदीहरू थिए। येशूले लाजरस र उनका दिदीहरूको ठूलो वास्ता गर्नुहुन्थ्यो। एक दिन लाजरस एकदमै बिमारी भए औ मरियम र मार्थाले यो खबर येशू कहाँ पुर्याइदिनलाई एकजना मानिसलाई उहाँ कहाँ पठाए। तर येशूले यति मात्रै भन्नुभयो,
यो बिरामीको कारणले ऊ मर्दैन, मानिसहरूले परमेश्वरको शक्ति देखोस् भनेर नै यो घटना गर्दैछ।
त्यसकारण येशू लाजरसलाई हेर्न जानु भएन र उहाँ जुन ठाउँमा हुनुहुन्थ्यो त्यही रहनुभयो। लाजरस बिमारी भइसकेको दुई दिनपछि मात्र येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
लाजरस कहाँ छ, बरु हामी त्यही जाउँ, लाजरस भएकै ठाउँ हामी जाउँ।
त्यसपछि येशू र उहाँका चेलाहरू लाजरसको घरतिर लागे। जब उनीहरू त्यहाँ पुगे त्यस बेला त लाजरस मरेको पनि 4 दिन भइसकेको रहेछ। लाजरसको लागि मार्था लगायत धेरैले शोक मनाइरहेका थिए। तर जब येशू त्यहाँ आउनुभयो मार्था चाहिँ शोक मनाउन छाडेर दगुरेर येशू कहाँ गई र येशू भनिन्,
प्रभु प्रभु, तपाईँ त्यस बेला यहाँ भइदिएको भए ऊ मर्ने थिएन।
यदि मसँग जीवन दिने शक्ति छ भन्ने कुरा तिमीले विश्वास गर्छौ भने आज परमेश्वरले ठूलो काम गरेको तिमीले देख्नेछौ। उसलाई कहाँ गाडेका छौ, मलाई देखाऊ त।
उनीहरू सबै लाजरस भएको चिहानतिर गए।
त्यो चिहानको मुखमा राखेको ढुङ्गा हटाइदेऊ त।
प्रभु, ऊ त यहाँ गाडिएको 4 दिन भइसक्यो।
मैले तिमीलाई अगाडि नै भनेको थिएँ नि, यदि तिमीले मैले भनेको कुरा विश्वास गर्छौ भने परमेश्वरले गर्न लाग्नु भएको महान कामलाई तिमीले देख्नेछौ।
येशूले भनेका कुराहरू तिनीहरूले माने। उनीहरूले चिहानेरको त्यो ठूलो ढुङ्गा त्यहाँबाट हटाए अनि ठूलो स्वरमा येशूले भन्नुभयो,
लाजरस लाजरस, चिहानबाट निस्केर बाहिर आऊ त।
र साँच्चै त्यहाँ चिहानबाट बाहिर निस्केर आए। येशूले उनलाई मरेका बाट पिउतानुभयो। तर सबैभन्दा महत्वपूर्ण कुरो के छ भने लाजरस सधैँको लागि स्वर्गमा बस्ने छ, किनभने उसले येशूमा विश्वास गरेको थियो। ती सबै मानिसहरू जसले येशूमा विश्वास गर्छन् उनीहरू सबै सधैँको लागि लाजरस जस्तै स्वर्गमा परमेश्वरसँग रहन पाउनेछन्।
येशूमा विश्वास गर्नेहरू सधैँको निम्ति बाँच्छन् भने तपाईँ भन्दै हुनुहुन्छ, यो कुरा एकदम सत्य हो भन्ने कुरामा तपाईँ कसरी निश्चयको साथ भन्न सक्नुहुन्छ?
किनभने यो कुरा येशूले आफै प्रतिज्ञा गर्नुभएको छ।
उहाँले गर्नुभएका प्रतिज्ञाहरू एकदम निश्चय छन् भनी तपाईँ कसरी जान्नुहुन्छ?
यसको उत्तरको निम्ति चित्र नम्बर 10 हेरौँ है त। येशूले गर्नुभएका धेरै आश्चर्य कर्महरूले यो प्रमाणित गर्दछ कि उहाँले जे पनि प्रतिज्ञा गर्नुभएको छ त्यो चाहिँ एकदमै विश्वास गर्न योग्यको छ। यहुदी अगुवाहरूले उहाँले गर्नुभएका आश्चर्यका कर्महरूप्रति त्यति वास्ता देखाएनन्। वास्तवमा भन्ने हो भने येशूले गर्नुभएका आश्चर्य कर्महरूप्रति उनीहरू धेरै ईर्ष्यालु र डाही भए। उनीहरू यतिसम्म ईर्ष्यालु भए कि वास्तवमा उनीहरू येशूलाई मार्नसम्म तम्सिए।
ओहो, यो त कस्तो भयंकर दृश्य पो रहेछ।
त्यो बीचको मानिस जो रक्तमै भएर मर्दैछ उहाँ नै येशू हुनुहुन्छ।
येशू, तर किन?
धेरै कष्टमय घडीहरूले उहाँलाई मृत्युको त्यस्तो डरलाग्दो क्षणसम्म पुर्यायो। बडो शान्ति र शक्ति साथ उहाँले यी सबै कुरो सहनुभयो, किनभने परमेश्वरले जुन काम गर्नलाई उहाँलाई पठाउनु भएको थियो त्यो काम उहाँले पूरा गर्दै हुनुहुन्छ भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा थियो। मलाई यहाँ अझै बताउनु देऊ है त। धार्मिक नेताहरूले उहाँलाई मार्नेछन् भन्ने कुरो येशूलाई थाहा थियो, त्यसर्थ उहाँले आफ्ना मित्रहरूलाई भन्नुभएको थियो,
छिट्टै नै म धार्मिक नेताहरूको हातमा सुम्पिनेछु, उनीहरूले मलाई धेरै दोष लाउनेछन् र मलाई मृत्युको सजाय पनि दिनेछन्। रोमी शासकहरू कहाँ लगेर मलाई सुम्पाउनेछन् र तिनीहरूले मलाई मार्नेछन्। तर 3 दिनपछि म फेरि जीवित भएर आउनेछु। याद गर, यी सबै घटनाहरू भइसकेपछि म आफ्नो आत्मा तिमीहरू कहाँ पठाउनेछु।
तर त्यस बेला उहाँका मित्रहरूले यो कुरा बुझेनन्। हाम्रो महान प्रभुलाई त्यस्ता भयंकर घटनाहरू कसरी घट्न सक्लान् भनेर उनीहरूले विचार गरे। केही समयपछि येशूका नजिकको मित्र मानिने यहुदा धार्मिक नेताहरू कहाँ गए।
येशू कहाँ छन् भन्ने कुरो म तपाईँहरूलाई देखाइदिन सक्छु।
त्यसो भए हो, कहाँ छ त हामीलाई भन न त।
तपाईँहरूले मलाई पैसा दिनुभए मात्र म तपाईँहरूलाई येशू भएको ठाउँमा पुर्याइदिनेछु।
यदि तिमीले हामीलाई येशू भएको ठाउँमा पुर्याइदियो भने हामी तिमीलाई 30 चाँदीका सिक्का दिनेछौ।
हुन्छ हुन्छ, त्यसो भए म देखाइदिनेछु।
धार्मिक नेताहरू गएर धेरै रोमी सिपाहीहरू जम्मा गरे। येशू कुन बगैँचामा हुनुहुन्थ्यो भन्ने कुरा यहुदालाई थाहा थियो, त्यसर्थ उसले ती मानिसहरूलाई त्यही डोर्याउँदै लगे। तर तिनीहरू त्यहाँ आइपुग्न अघि नै उनीहरू त्यहाँ आउनेछन् भन्ने कुरो येशूलाई थाहा थियो।
हेर, त्यो जो मेरो विरुद्धमा खडा भएको छ ऊ यतै आउँदैछ।
नमस्कार प्रभु।
जब येशूका मित्रहरूले त्यत्तिका धेरै रोमी सिपाहीहरू देखे तिनीहरू डराएर भागे। आफ्ना शत्रुहरूको बीचमा येशू मात्र फेला पर्नुभयो। उनीहरूले येशूलाई न्याय गर्न लगे, तर उनीहरूले येशूले कुनै पनि गल्ती गरेको फेला पार्न सकेनन्। तापनि उहाँको न्याय नै गरिनुपर्छ भनी उनीहरू अझै कराए। येशूले कुनै पनि गल्ती नगरेको भए तापनि मानिसहरूको भीड़ले माग गरे अनुसार येशूलाई लगेर मार्नु भन्ने आज्ञा न्यायाधीशले रोमी सिपाहीहरूलाई दिए। त्यस बेला अपराधको निम्ति दोष लागेकाहरूलाई बडो डरलाग्दो तरिकाले मारिने गरिन्थ्यो। दुईवटा काठका खामाहरूलाई तिनीहरूले जोडेर एउटा क्रुसको आकारमा बनाउँथे, अनि अपराधीको हात र खुट्टा त्यो काठको क्रुसमा राखी किल्ला ठोकिदिन्थे। येशूलाई जिम्मा दिएको सिपाहीहरूले उहाँलाई बेसरी पिटे र उहाँलाई झुन्ड्याएर मार्ने, त्यो काठको क्रुस पनि उहाँलाई बोक्न लगाएर माथि डाँडातिर लगे जहाँ उहाँलाई मारिने योजना थियो। यति गर्दा पनि येशूले केही भन्नु भएन। येशूले तिनीहरूको विरोध पनि गर्नु भएन। येशू क्रुसबाट झरेर तल आउन पनि सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नु भएन। परमेश्वरले दिनुभएको कामको एउटा महत्वपूर्ण भाग उहाँले पूरा गर्दै हुनुहुन्छ भन्ने कुरा येशूलाई राम्रोसँग थाहा थियो।
तपाईँको भनाइको अर्थ चाहिँ के हो?
हाम्रो लागि येशूले त्यो भयंकर मृत्यु मर्न पर्यो।
हाम्रो लागि रे, उहाँको मृत्युसँग हाम्रो के सरोकार?
अरूलाई चोट पुर्याउने र परमेश्वरलाई दुखित गराउने काम हामी सबैले गरेका छौँ। यदि ख्रिस्ट येशु हाम्रो निम्ति नमरेको भएदेखि यस्तो कुराहरूबाट हामीले आफूलाई कसरी अलग राख्न सक्थ्यौँ होला र?
असल कामहरू गरेर हो।
तर परमेश्वर भन्नुहुन्छ हामीहरूले जति सुकै राम्रो काम गरे पनि हामीहरू कहिल्यै परमेश्वर जस्तो पवित्र बन्न सक्दैनौ। हामीहरू सबै आआफ्ना बाटाहरू लागेर बरालिएका छौँ भनी उहाँ भन्नुहुन्छ। हामीहरू दण्ड पाउनका योग्य छौँ, तर हामीले पाउनुपर्ने दण्ड आफ्नो इच्छा अनुसार येशूले हाम्रो निम्ति सही दिनुभयो। जुन पापको ऋण हामीले कहिले तिर्न सक्दैनथ्यौँ त्यो ऋण हाम्रो लागि उहाँले परमेश्वरलाई तिरिदिनुभयो।
उहाँले हाम्रो लागि यी सबै कुरा किन गर्नुभयो?
किनभने यो सबै उहाँको प्रेमको कारणले हो। परमेश्वरले आफ्नो प्रेमले येशूलाई मर्न दिनुभएको थियो। नवीन, कथा यो भन्दा अझै लामो छ। अब हामी चित्र नम्बर 11 हेरौँ है।